रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
अनसनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै वार्ता निष्कर्षविहीन डाक्टर केसीको अवस्था पनि बिग्रिँदै
घुस लिएको आरोपमा बाँकेको धडुवा गाउँपालिकाका इन्जिनियर पक्राउ 1,00,000 रुपियाँ बरामद
नेपालगञ्ज उपमहानगरपालिका खुल्ला दिशामुक्त घोषणा
र विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा इङ्ल्यान्ड र क्रोएसिया अन्तिम चारमा प्रवेश हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबन विसी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत इन्जिनियरिङ संकायका विद्यार्थी र विश्वविद्यालयका पदाधिकारी बीचको वार्ता बिना निष्कर्ष सकिएको छ झण्डै 5 घण्टा चलेको वार्तामा विद्यार्थीका मागप्रति लिखित रूपमा प्रतिबद्धता नजनाएको भन्दै वार्ता रोकिएको वार्ता समितिका सदस्य न्युटन ओलीले जानकारी दिनुभयो सदस्य ओलीले पदाधिकारीहरू आफूहरूको माग सम्बोधनको विषयमा मौखिक रूपमा सहमति भए पनि लिखित रूपमा सहमत नभएको बताउनुभयो उहाँले आफूहरूका माग सम्बोधन नभए उपकुलपति रजिष्ट्रारले राजीनामा दिनुपर्ने भनेपछि पदाधिकारीले नमानेको बताउनुभयो वार्तामा विश्वविद्यालयका तर्फबाट उपकुलपति रजिष्ट्रार डिन र 9 सदस्यीय विद्यार्थीहरूबीच वार्ता भएको थियो यसअघि विश्वविद्यालयका विद्यार्थी इन्जिनियरिङ संकायका डिन गोविन्द लामिछानेको संयोजकत्वमा बनाएको वार्ता समिति औचित्यहीन भएको भन्दै वार्ता अस्वीकार गर्दै आएका थिए यता 5 दिनदेखि अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ सातबुधे मार्गसहित 5 दिनदेखि आमरण अनसनमा बसेका इन्जिनियरिङ संकायका विद्यार्थीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अस्पतालमा उपचार भइरहेको छ अनसनरत विद्यार्थी रोशन बस्नेत अस्तिदेखि वीरेन्द्रनगरको देउती अस्पतालमा उपचाररत हुनुहुन्छ अर्का अनसनरत विद्यार्थी रत्न शर्माको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ यस्तै अर्का विद्यार्थी मिलन विश्वको अवस्था पनि कमजोर बन्दै गएको छ उहाँ विश्वविद्यालयमै आमरण अनसनमा बस्दै आउनु भएको छ आधारभूत आवश्यकता समेत विश्वविद्यालयले पूरा गर्न नसकेको भन्दै विद्यार्थीहरूले आमरण अनसन गरेका छन् यता आफूहरूको मागलाई विश्वविद्यालय प्रशासनले व्यवस्था गरेको भन्दै विद्यार्थीहरूले विरोध स्वरूप हिजो अर्धनग्न जुलुस समेत निकालेका छन् विद्यार्थीहरूले आफूहरूको जुलुसलाई प्रहरीले ज्यादती गरेको समेत आरोप लगाएका छन्
अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था पनि खस्कँदै गइरहेको चिकित्सकहरूले बताएका छन् 9 दिनको अनसनमा आज आइपुग्दा केसीको रगतमा अक्सिजनको मात्रा कम हुँदै आएको उपचारमा संलग्न डाक्टर प्रवीण कुमार गिरीले बताउनु भएको छ मांसपेशी बाउन्ने रक्तचाप क्रमिक रूपमा घट्दै जानुका साथै पिसाबमा समस्या देखिएको डाक्टर गिरीले बताउनुभयो डाक्टर केसीलाई अक्सिजन दिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ उहाँले सलाइन बाहेक अरू औषधि लिन नमानेका कारण पनि स्वास्थ्य अवस्था बिग्रिँदै गएको डाक्टर गिरीले बताउनु भएको छ यसैबीच नेपाल चिकित्सक संघले डाक्टर केसीको मागमा ऐक्यबद्धता जनाउँदै देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले हातमा कालो पट्टी बाँधेर सेवा दिएका छन् डाक्टर केसीको माग सम्बोधनका लागि आज 24 घण्टा अल्टिमेटम दिने तयारी समेत संघले गरेको छ
पर्यटकीय क्षेत्रको विकास गरी समृद्ध कर्णाली बनाउनका लागि यहाँका पर्यटकीय क्षेत्रको पहिचान गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् सहभागीहरूले कर्णालीमा पर्यटकीय सम्भावना प्रशस्त छन् भनेर मात्र नहुने भन्दै ती सम्भावनाको पहिचान गर्नुपर्नेमा जोड दिएका हुन् नेपाल पर्यटन बोर्ड आर्थिक वर्ष 2075 क्षेत्रको वार्षिक बजेट तथा कार्यक्रममा वीरेन्द्रनगरमा गरिएको छलफलका सहभागीले यस्तो बताएका हुन् उनीहरूले सरकारको बजेटमा सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गर्नुपर्ने समेत माग गरेका छन् कार्यक्रममा सहभागी हरिराम नेपालले सम्भावनाका कुरा गर्ने तर ती सम्भावना बोकेका सम्पदाको पहिचान नहुँदा समस्या भएको बताउनुभयो अर्का सहभागी विष्णु शर्माले कर्णालीमा पर्यटकीय क्षेत्रका विभिन्न ठाउँमा रहेको भन्दै त्यसलाई विभाजन गरेर अगाडि बढ्नुपर्नेमा औँल्याउनुभयो उहाँले कर्णालीमा ऐतिहासिक पर्यटक धार्मिक पर्यटन, जल पर्यटन लगायत फरक फरक विधामा पर्यटकीय गतिविधि संचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो। कार्यक्रममा कर्णालीका वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दबहादुर बुढाले कर्णाली रारा पर्यटन वर्ष 2075 घोषणा कर्णालीको पर्यटकीय विकासको पहिलो स्तम्भ भएको बताउनुभयो। वहाँले वन वातावरण उद्योग पर्यटन मन्त्रालयको आधा बजेट पर्यटनका क्षेत्रमा छुट्याएको भन्दै बजेटको उचित प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मन्त्री बुढाले कर्णालीको पर्यटन विकासका लागि आफूहरू निजी क्षेत्रसँग सहकार्य गरेर जान चाहेको भन्दै सबैको सहकार्यबाट समृद्ध कर्णाली सपना पूरा हुने उल्लेख गर्नुभयो।
अशक्त र सहाराविहीन ज्येष्ठ नागरिकका लागि अहिले ठाउँ ठाउँमा वृद्धाश्रम खुलेका छन्। यस्ता वृद्धाश्रममा सहाराविहीन ज्येष्ठ नागरिक मात्र होइन, आफ्नै सन्तानबाट अपहरित भएका कतिपय हुने खाने परिवारका ज्येष्ठ नागरिक पनि जान बाध्य भएका छन्। बाँकेमा रहेका वृद्धाश्रम सञ्चालकहरूले भने आर्थिक स्रोतको अभावमा ज्येष्ठ नागरिकलाई उचित हेरचाह र लालन पालन गर्न कठिनाई भएको बताएका छन्। थप विवरण सुनौ नेपालगञ्ज सहकर्मी निशु जोशीबाट।
नियम के छ भने केही नहुने र कोही नहुनेलाई स्थापित गर्ने भन्ने नीति नियम छ। तर यहाँ के भइराखेको छ भने छोरा बुहारीबाट अपहेलित भएर बाध्य भएर वृद्धाश्रम बस्नुपर्ने बाध्यता बस राख्नुपर्ने अवस्था भएको अवस्था एउटा छ। एउटा अवस्था के छ भने जस्तै छोरा बुहारीहरू अमेरिका बेलायत विदेश जानुभएको छ, बुवा आमाहरू अशक्त असहाय भएर वृद्धाश्रम बस्नुपर्ने बाध्यता भएको अवस्था छ।
दाङ जिल्ला वृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी जिल्लामा रहेका ज्येष्ठ नागरिकहरू वृद्धाश्रमसम्म पुग्नुको कारण बारे जानकारी गराउनु हुँदै यी त देखिएका कारण मात्र हुन्, यसको मनोवैज्ञानिक कारण बारे अध्ययन हुन बाँकी नै छ। जे कारणले भए पनि ज्येष्ठ नागरिकहरू सहाराको खोजीमा वृद्धाश्रम पुग्ने क्रम तीव्र छ, तर उनीहरू आश्रित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरू मनकारी मानिसहरूको दयाको भरमा चलाउनु पर्ने अवस्था छ। नेपालगञ्ज स्थित भेरी वृद्धाश्रमका रमा उपाध्याय।
भवन बनाउनु पर्यो, बाहिरबाट सहयोग आयो, अलिअलि गरेर बनाउनु भएको छ। त्यसमा 27-28 पहिला वृद्धाश्रम वृद्धाहरू थिए, उहाँहरू चाहिँ मर्नु भयो भने पनि उहाँहरूको एकदमै राम्रोसँग सत्कार गरेर उहाँहरूलाई चाहिँ कास्ट क्रियासम्म गराइएको थियो। जे गर्न पनि अगाडि पैसा नै आउँदो रहेछ, अब कति दिनसम्म त्यसरी चलाइराख्ने, त्यस कारणले चाहिँ त्यो वृद्धाश्रमहरूलाई पनि त्यो केही आश्रमको चाहिँ एउटा सरकारले चाहिँ पहल गर्नुपर्छ भन्ने मेरो भनाइ छ।
नेपालगञ्जकै नीलसागर असहाय तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका सञ्चालक सरिता खनालले जापानबाट असहाय तथा ज्येष्ठ नागरिकहरूको स्याहार सुसार बारे तालिम पनि लिनु भएको छ, तर स्रोतको अभावमा आफ्नो ज्ञानलाई प्रयोग गर्न नपाएको उहाँ बताउनुहुन्छ।
त्यो सम्बन्धी ट्रेनिङ चाहिँ मैले बाहिर विदेशमा पनि लिएर आएँ, र त्यो अनुसार चाहिँ हाम्रो देशमा मैले के गर्छु भनेर मेरै नेतृत्वमा त्यो संस्था चाहिँ दर्ता भयो। तर मैले जुन त्यो विदेशमा विभिन्न देशहरूलाई चाहिँ त्यहाँको सरकारले सपोर्ट गरेको हेर्दा चाहिँ त्यो आशा पुगेको थिएँ, तर त्यो चाहिँ यहाँ नपाएको हुँदाखेरि चाहिँ जुन त्यहाँ पढेको जुन सिकेको कुराहरू छ त्यो चाहिँ 5% पनि हामीले गर्न सकेका छैनौँ।
ज्येष्ठ नागरिकहरूलाई सरकारी पक्षबाट हुनुपर्ने आर्थिक सहयोग एवं भर्थेक नगन्य रूपमा रहेको दाङको लमैस्थित वृद्धाश्रमका सञ्चालक विपिन घिमिरे बताउनुहुन्छ।
त्यो पहिलेको प्रकार थियो, अब सरकारले भन्ने कुरा चाहिँ यो स्थानीय निकायले 50,000-60,000 रुपियाँ समथिङ बना भनेर त्यो उसको आधारमा मात्रै दिन्छ, यो पालन पोषण पैसा छुट्याइ हुन्न, एउटा निर्माण भने हुन्छ, त्यही निर्माणमा खर्च गरेर देखाउनुपर्छ।
हाल बाँकी र दाङमा 3-3 र बर्दियामा एउटा गरी 7 वृद्धाश्रममा करिब 100 ज्येष्ठ नागरिकहरू छन्। ती सबैको हालत उस्तै छ, सक्रिय र दयालु मन भएका सञ्चालकहरूले सकेको हेरचाह गरिरहेका छन्, तर यसले दिगोपना नहुने भएकाले राज्यले नै नियमन र सञ्चालनको जिम्मेवारी लिनुपर्ने मानव अधिकार कर्मी भोला महतको भनाइ छ। वृद्धाश्रमको सहारामा पुग्नु ज्येष्ठ नागरिकको रहर होइन, उनीहरूलाई वृद्धाश्रम पुग्ने अवस्था आउनै नदिनु सबै नागरिकको दायित्व हो, तर बाध्यताले त्यहाँ पुगेका उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो।
हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
त तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले अनसनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै वार्ता निष्कर्ष विहीन, डाक्टर केसीको अवस्था पनि बिग्रिँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालगंज उपमहानगरपालिकालाई बाँकेको अन्तिम स्थानीय तहको रूपमा खुल्ला दिशामुक्त घोषणा गरिएको छ। उपमहानगरपालिका परिसरमा आयोजित एक समारोहलाई नगर प्रमुख डाक्टर धवल शमशेर राणाले 13 बुँदे प्रस्ताव सहित नेपालगंजलाई खुल्ला दिशामुक्त घोषणा गर्नुभएको हो। उपमहानगरपालिकाका सबै 23,328 घरधुरीमा चर्पी निर्माण भएपछि खुल्ला दिशामुक्त घोषणा क्षेत्र गरिएको हो। अब यही 28 गते बाँके जिल्लालाई एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा गरिने भएको छ। नेपालगंज उपमहानगरपालिका खुल्ला दिशामुक्त नहुँदा जिल्लालाई नै खुल्ला दिशामुक्त घोषणा गर्न ढिलाइ भएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले फोहोर व्यवस्थापनमा नगरवासीले गर्नुपर्ने बताउनुभयो। यस्तै उपप्रमुख उमा थापा मगरले नगरलाई फोहोरमुक्त गर्न सामूहिक हातेमालोमा जोड दिनु भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कोलपुरले बाँकेको डडुवा गाउँपालिकाका इन्जिनियर तेजराम खड्कालाई 1,00,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। इन्जिनियर खड्काले यही गाउँपालिकाको हिरमनियाको माटो पटान तथा ग्राभल सड़क निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार पार्न घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ। खड्कालाई घुस रकमसहित नेपालगंजको बीपी चोकबाट पक्राउ गरी अनुसन्धान थालिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कोलपुरले जानकारी दिएको छ। एक साता अघि बाँकेकै बजना गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई पनि सेवाग्राहीसँग 25,000 रूपियाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो। यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका इन्जिनियर शिखरनाथ खनाल पनि घुस लिँदा लिँदै पक्राउ पर्नु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रविराज खड्काले उपभोक्तासँग 1,20,000 रूपियाँ घुस लिँदै गर्दा खनाललाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको बताउनुभयो।
बाँकेको डडुवा गाउँपालिकामा 82 वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री वितरण गरिएको छ। गाउँपालिकाको 1-6 नम्बर ओडामा रहेका 200 जना ज्येष्ठ नागरिकलाई कम्बल, छाता र टर्च लाइट वितरण गरिएको हो। गाउँपालिका अन्तर्गत सबै वडा अध्यक्षको सहकार्यमा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप सामग्री वितरण गरिएको डडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो।
एक साता यता अवैधानिक तरिकाले औषधि बिक्री वितरण गरेको भन्दै बाँकेका 4 औषधि पसल सिल गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगंजले औषधि पसल अनुगमन गर्दा 4 औषधि पसल सञ्चालकले मापदण्ड विपरीत बिक्री गरेको भेटिएपछि उनीहरूलाई कानूनी दायरामा ल्याइएको विभागका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले जानकारी दिनुभएको छ। नेपालगंज उपमहानगरपालिका बिसराजा स्थित शान्ति नन्दन मेडिकलले अनुमति नलिएका औषधि बिक्री गरेको पाइएपछि सञ्चालक रामनन्दन प्रसाद वर्माको औषधि बिक्री इजाजत निलम्बन गरिएको छ। यस्तै कोलपुर स्थित सीमा मेडिकल हल, आयुर्वेदिक औषधि पसल र सुरक्षा मेडिसिन डिस्ट्रिब्युटरमा पनि 1-1 महिनाको लागि सिल गरिएको निरीक्षक ढकालले जानकारी दिनुभएको छ। सीमा मेडिकल सञ्चालकले अनुमति नलिएका साइकेट्रिक औषधिको बिक्री गरी अभिलेख नराखेका कारण कार्यवाही गरिएको जनाइएको छ। आयुर्वेद औषधि पसलले अनुमति नलिए एलोपेथिक औषधि बिक्री गरेको र सुरक्षा मेडिसिनले दर्ता नभएका औषधि पसललाई वितरण गरेको पाइएपछि कार्यवाही गरिएको पनि निरीक्षक ढकालले बताउनुभयो। यसअघि नेपालगंज 18 कारकान्दो स्थित लामा मेडिकल हल र कोलपुर 11 स्थित जीवन ज्वाला मेडिकल हलमा पनि अनुमति नलिएका औषधि बिक्री वितरण गरेको पाइएको उहाँले बताउनु भएको छ।
सुर्खेतको वीरनगर 12 चनौटीमा भएको निशुल्क आँखा उपचार शिविरमा 416 जनाले सेवा लिएका छन्। जनता बैंक र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको शिविरमा 44 जनालाई मोतिया बिन्दुको समस्या देखिएको छ। यी समस्या देखिएका बिरामीको निशुल्क शल्यक्रियाको व्यवस्था गरिएको जनता बैंकका प्रमुख लक्ष्मी नारायण शर्माले जानकारी दिनुभयो। शिविरमा 28 जनालाई चस्मा वितरण गरिएको छ भने अन्यलाई औषधि वितरण गरिएको उहाँले बताउनुभयो।
भोरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सहित राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाजुराको गमौल गाउँपालिका तीन गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रूखले च्यापिएर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला रूख भाँचेर स्थानीय 22 वर्षीय भीमबहादुर बोहरा 23 वर्षीय धर्मबहादुर बोहरा रहेको डीएसपी सागर बोहराले बताउनुभयो। गम्भीर घाइते खट्टे बोहराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
कालीकोटको तिला गुफा नगरपालिकाले आफ्नो नगरभित्रका सबै जनप्रतिनिधिलाई एकीकृत करको विषयमा जानकारी गराएको छ। कालीकोटमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले नागरिकहरूबाट असुल गरिनेदेखि कुन कुन क्षेत्रमा कर लाग्छ भन्ने बारेमा सबैलाई जानकारी गराएको जनाएको छ। नगर प्रमुख रतन बहादुर शाहीले स्थानीय चुनावपछि करको दायरा बढेको र स्थानीय तहलाई समृद्ध बनाउन बन्ने योजनाभित्र करको पनि महत्व देखिएकाले सबैलाई करको विषयमा जानकारी गराउन र कर प्रणालीका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। उहाँले कुन क्षेत्रमा कति कर लाग्ने भन्ने विषयमा सबै वडादेखि कर्मचारी पनि जानकार नहुँदा एकीकृत करका विषयमा अभिमुखीकरण गर्नु परेको बताउनुभयो।
दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या 40 पुगेको छ। दुर्घटनाको कारण 16 जना चाइनिज पर्यटकी हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन्। दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनिया पर्यटक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भेरी खबरमा अब लागौं खेल खबरतिर। खेल खबरमा विश्वकप। रसियामा जारी विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलको अन्तिम खेलमा क्रोएसियाले आयोजक रसियालाई टाई ब्रेकरमा 4-3 गोल अन्तरले हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। टाई ब्रेकरमा रसियाले 2 पेनाल्टी गुमाउन पुग्यो। निकै आक्रमक र प्रतिस्पर्धात्मक खेलमा रसियाले गोल गर्दै अग्रता लिएको थियो। खेलको 38 मिनटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाए पनि 39 मिनटमा क्रोएसियाका कामारिकले बराबरी गोल फर्काउनु भयो। पहिलो हाफ 1-1 बराबरीमा खेलेका रसिया र क्रोएसिया दुवैले दोस्रो हाफमा गोल गर्न एक अर्काको पोस्टमा आक्रमण गरे पनि असफल भएर खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा दुवैले 1-1 गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। दुवै टोलीका गोलकिपरले 1-1 पेनाल्टी प्रहार रोके भने रसियाको एउटा प्रहार पोल बाहिर गएपछि घरेलु टोलीको यात्रा क्वार्टर फाइनलमै सीमित भएको हो। 20 वर्षपछि पहिलो पटक सेमी फाइनलमा प्रवेश गरेको क्रोएसियाले फाइनल प्रवेशका लागि आउँदो 27 गते इङ्ल्यान्डसँग खेल्नेछ। यही 26 गते राति 12:15 हुने पहिलो सेमी फाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन्।
यस्तै इङ्ल्यान्ड स्विडेनलाई 2-0 28 वर्षपछि विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डलाई अन्तिम चारमा पुर्याउन खेलको 30 मिनटमा ह्यारी मागुरेले 59 मिनटमा हेड अलीले गोल गर्नुभयो। डेल अलीले गोल गर्नुभयो। कर्नर बलमा मागुरेले हेड मार्फत सुन्दर गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाउनु भयो। इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले स्विडेनको 3 उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित पार्नुभयो। इङ्ल्यान्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। यसअघि सन् 1966 आफैले विश्वकप जित्दा र सन् 1990 सेमी फाइनलसम्म पुगेको थियो।
खेल खबर सँगै रेला बिहानको भेरी खबर सकियो। बिदाउन अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
अनसनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै वार्ता निष्कर्षविहीन। डाक्टर केसीको अवस्था पनि बिग्रिँदै
घुस लिएको आरोपमा बाँकेको डडुवा गाउँपालिकाका इन्जिनियर पक्राउ। 1,00,000 रुपियाँ बरामद।
नेपालगञ्ज उपमहानगरपालिका खुल्ला दिशामुक्त घोषणा।
र विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। इङ्ल्यान्ड र क्रोएसिया अन्तिम चारमा प्रवेश। हस् तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।